بسم الله الرحمن الرحيم. الحمد لله وكفى وسلام على عباده الذين اصطفى، أما بعد، میں دیکھو اللہ کی قدرت کے بارے میں بات چل رہی تھی کہ اللہ کی قدرت کے بارے میں سوچنا، کہ ہر چیز اللہ کی تابع فرمان ہے اور اللہ کی ہر چیز جو بنی ہوئی ہے اس میں اللہ کا جلوہ نظر آئے گا جب اس پر سوچیں گے. تو اس پر کل ایک بات بتا رہا تھا حضرت مولانا محمد عمر صاحب، جو دائی دعوت کے بہت بڑے دائی تھے، کئی ملکوں میں سفر ہوا، ان کے ساتھ میں ہمارا بھی میرا بھی بیٹھنا ہوا، اور ان کی مجلسوں میں بہت ان کے ڈائریکٹ بیانات بھی میں نے سنے ہیں، بہت سارے اس وقت لکھے بھی ہیں، اور بہت محبت بھی رکھتے تھے. تو وہ اپنی کارگزاری سنا رہے ہیں جو اس قدرت کے متعلق ہے، تو اس کے لیے اس کو بھی بہت فائدہ ہوگا. تو فرما رہے تھے کہ ہم ایک سفر میں ہوائی جہاز میں تھے، ایک دہریہ ہمارے پاس بیٹھا ہوا تھا، اس سے ہم نے تھوڑی سی بات کی، وہ ذرا مانوس ہوا. اس کا رخ دہریت کی طرف تھا. اس نے کہا کہ مولوی صاحب، میں تم سے ایک بات پوچھتا ہوں. اس نے کہا کہ دنیا کے کروڑ کروڑ آدمی اللہ تعالی کو مانتے ہیں، مسلمان بھی، ہندو بھی، کرسچن بھی، اور یہود و نصارہ بھی، یہ سب مانتے ہیں نا خدا کو، اور مجھے حیرت ہوتی ہے کہ ان میں سے کسی نے بھی اللہ کو دیکھا تو نہیں ہے. جی، اس میں سے کسی نے بھی اللہ کو دیکھا تو نہیں ہے. پھر اللہ کو جو دیکھا ہی نہیں دیتا، کیسے مانتے ہیں؟ اس دہرے اس نے کہا، مولوی صاحب معاف کرنا، میں نے بہت سے جوگیوں سے پوچھا، یعنی ہندوؤں کا جو عالم ہوتے ہیں، لیکن وہ میرے کو اطمینان نہیں دلا سکے، کیونکہ میرے ماں باپ بھی اسی لائن کے تھے. کیونکہ آپ کی باتوں سے مجھے اندازہ ہو رہا ہے کہ شاید تم مجھ کو سمجھا سکو کہ جو اللہ ہمیں دکھائی نہیں دے رہا ہے اسے کیسے مانے. میں نے کہا، دیکھو، وہ ڈاکٹر تھے اور ٹوکیو سے کوئی ڈگری لے کر وطن جا رہے تھے. وہ ڈاکٹر تھے اور ڈگری لیا تھا، کہاں سے؟ جاپان ٹوکیو سے، اور ڈگری لے کر وطن جا رہے تھے. تو میں نے ان سے کہا کہ دیکھو، دنیا کے کروڑوں آدمی کروڑوں چیزوں کو مانتے ہیں بغیر دیکھے. اس نے ایک سوال کیا تھا کہ دنیا کے کروڑ کروڑ انسان خدا کو بغیر دیکھے مانتے، میری سمجھ میں نہیں آتا. تو انہوں نے اسی کی بات لیا. فرمایا، دیکھو، دنیا کے کروڑوں آدمی کروڑوں چیزوں کو مانتے ہیں اور بغیر دیکھے، اور ان ملکوں میں بھی جہاں دہریت پھیلی ہوئی ہے، جہاں خدا کا انکار کیا جا رہا ہے، ان ملکوں میں بھی یہ چیزیں ہیں. جی، تو وہاں پر بھی کروڑوں انسان کروڑوں چیزوں کو بغیر دیکھے مانتے. تو اس نے کہا، مولوی صاحب، کروڑوں کو تو چھوڑو، ہمیں ایسے دو چار آدمی ہی بتلا دو کہ جو چیزوں کو بغیر دیکھے مانتے ہو، مجھے دو چار آدمی بتا دو. میں نے کہا، ڈاکٹر صاحب، ایک شرط ہے کہ بغیر دیکھے جو چیز مانی جاتی ہے وہ کسی علامت یا نشانی سے مانی جاتی ہے. علامت یا کسی نشانی سے، یا تو چیز کو دیکھ کر آدمی مانتا ہے، اور بغیر دیکھے اس وقت مانتا ہے، یعنی کبھی کبھی انسان چیز کو دیکھ کر مانتا ہے، اور بعض مرتبہ بغیر دیکھے اس وقت مانتا ہے جب اس کی نشانی اور علامت موجود ہو. یہ بات ذرا سمجھ لو، اور ذرا سوچ، وہ ذرا سوچ میں پڑا جب یہ بات کہی تو وہ ذرا سوچ میں پڑا. میں نے کہا، گھبراؤ نہیں، میں بتاتا ہوں. میں نے کہا، تمہاری عقل اور میری عقل اور جہاز میں جتنے آدمی بیٹھے ہیں، کسی کی عقل دکھائی نہیں دیتی، کسی کی عقل دکھائی نہیں دیتی. اور بتاؤ، زندگی میں آپ نے کوئی ایسا آدمی دیکھا ہے جس کی عقل دکھائی دیتی ہو؟ تو اب عقل کو بغیر دیکھے مانتے ہو یا نہیں؟ مانتے ہو یا؟ اس نے کہا مانتا ہوں. میں نے کہا اندازن نہیں مانتے بلکہ علامتن مانتے ہیں. آپ میرے کو عقل والے کہہ لے کیوں کہ میرے میں عقل والی نشانی ہے. وہ یہ کہ آدمی بہکی بہکی باتیں نہ کرے, آدمی ڈھنگ کے کام کرے تو اس کے اندر عقل ہے. اور جب آدمی کی عقل کھو جاتی ہے تو پھر بہکی بہکی باتیں کرتا ہے, پتھر مارتا ہے, گالیاں دیتا ہے. اس نشانی سے آپ نے عقل کو مانا, آپ نے دیکھ کر نہیں مانا. اس نے کہا یہ بات تو ہے, دکھائی نہیں دیتی, بغیر دیکھے نشانیوں اور علامات سے مانا. ایک مثال دی, ٹھیک ہے. میں نے کہا دوسری مثال, آپ کے اندر اور میرے اندر روح ہے. دیکھو پہلی مثال کیا ہے, عقل کی. دوسری مثال کہ آپ کے اندر اور میرے اندر روح ہے, جان ہے. اور یہ روح اور جان آپ نے کسی کی دیکھی ہے؟ آپ آپریشن جب کرتے ہو آپ تو یہ روح اور جان اس وقت بھی دکھائی نہیں دیتی, لیکن روح کو جو مانا ہے نا بغیر دیکھے نشانی سے مانا, وہ نشانی کیا ہے؟ وہ آدمی کی آنکھ دیکھتی ہے, کان سنتے ہیں, ہاتھ پکڑتے ہیں, ناک سونگتی ہے, پاؤں چلتے ہیں. یہ نشانیاں ہیں, ان سے آپ نے پہچان لیا کہ آدمی زندہ ہے, اس کے اندر روح ہے. لیکن روح دکھائی نہیں دیتی اور روح کو مانتے ہو. جی روح دکھائی نہیں دیتی لیکن روح کو مانتے ہو. تو سوئے سانپ پر, سویا ہوا جو سانپ ہو اس پر چونٹی نہیں آتی, اور مرے ہوئے سانپ پر آتی ہے. ایک سانپ ہے جو زندہ ہے تو اس پر چونٹی نہیں آئے گی, لیکن سویا ہوا ہے, لیکن مرا ہوا ہوگا تو اس پر چونٹی آ جاتی. سوئے آدمی کو گید نہیں کھاتا, ایک آدمی سو رہا ہے اس کو گیدڑ نہیں کھاتا, مرا ہوا آدمی کو گیدڑ کھائے گا, یعنی وہ جانور, وہ جو پرندہ ہوتا ہے جو مردار کھاتا ہے. تو فرمایا میں اور آپ روح کو مانتے ہیں, چونٹی اور گدھا بھی روح کو مانتے ہیں, حالانکہ دکھائی نہیں دیتا. وہ اور زیادہ ساؤنڈ یعنی تعجب میں پڑ گیا. وہ تو کہہ رہا تھا نا کہ کروڑا کروڑ انسان اللہ کو دکھائی نہیں دیتا اور اللہ کو مانتے ہیں. اب اس کا جواب مل رہا ہے تو وہ تو بالکل تعجب میں پڑ گیا, حیران ہو گیا. اور ہوائی جہاز میں چاروں طرف کا مجمع اور جتنے اردو جاننے والے تھے سب متوجہ ہو گئے. میں نے کہا کہ دو چیزیں میں نے بتائی, عقل اور روح, دونوں کو دیکھے بغیر مانا. ایک تیسری چیز لے لو, ٹھیک ہے. جنگل بیابان کے اندر کوئی مکان بنا ہوا آپ نے دیکھا تو فوراً یہ بات آپ کے ذہن میں آئے گی کہ مکان خود نہیں بنا, کوئی اس کا بنانے والا ہوگا. آپ نے اس کے بنانے والے کو دیکھا؟ اس نے کہا نہیں. تو میں نے کہا کہ تم نے اس مکان کے بنانے والے کو مانا بغیر دیکھے مانا. مانا نا, اس کو مانا بغیر دیکھے مانا, دیکھا تو نہیں لیکن کہتے کہ ہاں کسی نے بنایا, بغیر دیکھے مانا. لیکن آپ ہی نہیں بتا سکتے کہ مکان بنانے والا کالا ہے یا گورا ہے, لیکن یہ ہے کوئی بنانے والا ہے. اس نے کہا یہ نہیں بتا سکتا. میں نے کہا لیکن اتنا آپ کو ماننا پڑے گا کہ بنانے والا ہے. اس نے کہا مانتا ہوں. میں نے کہا کہ مکان نشانی ہے اس بات کی کہ اس کا بنانے والا ہے. میں نے کہا ایک چوتھی بات سن لو, چوتھی مثال سن لو. میں آپ کو ڈاکٹر مانتا ہوں کیونکہ آپ کو کالج جاتے ہوئے میں نے نہیں دیکھا. میں آپ کو ڈاکٹر مانتا ہوں لیکن میں نے آپ کو کالج جاتے ہوئے میں نے نہیں دیکھا, اور وہ سرٹیفکیٹ میں نے نہیں دیکھی, لیکن اس کے باوجود میں آپ کو ڈاکٹر مانتا ہوں کیونکہ وہ نشانی آپ کے اندر ہے کہ آپ بیماروں کو دیکھتے ہیں, دوا دیتے ہیں, طبیعت ٹھیک ہو جاتی ہے. یہ نشانی ہے اس بات کی کہ آپ ڈاکٹر ہیں. اس نشانی نے میں نے آپ کو ڈاکٹر مانا, ٹھیک ہے. اس کے بعد پانچویں مثال سنو, پھر چھٹی نہیں بتاؤں گا, پانچویں سنو. क्योंकि है तो करोड़ों, है तो करोड़ों मिसाल, मैं आखिर कब तक बताऊंगा। पांचवी बात यह है कि बेपड़ा भी उसको मानता है। उसने कहा वो क्या, मैंने कहा देखो जंगल बयाबान में, कहा कि जंगल बयाबान में कोई ऊंट गुजर गया, एक देहाती ने ऊंट को जाते हुए तो देखा नहीं, लेकिन उसकी मैंगनी और उसके चलने के निशानात देखे, मैंगनी समझ गया, तो और उसके चलने के निशानात देखे, तो उसने बगैर देखे ऊंट को माना कि नहीं, ठीक है, उसको बगैर देखे उसको ऊंट को माना कि नहीं। तो उसने बगैर देखे ऊंट को माना, उसने कहा हाँ माना, मैंने कहा ऊंट देखा तो नहीं, उसने कहा नहीं, मैंगनी से और उसके पैरों के निशानात से। तो मैंने कहा कि बगैर देखे एक पड़ा आदमी ऊंट को मानता है, एक बेपड़ा यानी जाहिल इंसान भी ऊंट को मानता है उसकी निशानी से, तो आप डॉक्टर साहब और आप तो पढ़े लिखे और करोड़ों पढ़े लिखे, उनको इतना भी मालूम नहीं कि इस कदर बड़ा आसमान, इतनी बड़ी जमीन, इतना बड़ा चांद और मनी के दो कतरे से इतने बड़े इंसान का बनना, छोटे से बीज से इतने बड़े दरख्त का बनना, और ये सारी बातें इस बात की निशानी नहीं नहीं है कि इनका बनाने वाला भी है। देखो कोई क्या खुदा का इनकार करने वाला था, उसको खुदा का कायल कर दिया, कहा इतना बड़ा सारा निजाम चल रहा है और आप उसको मानते नहीं, ये इतना बड़ा इंसान बना क्या, ऐसे बन गया का बनना, छोटे से बीज से बड़े बड़े दरख्त का बनना, ये सारी बातें उस बात की निशानी है कि इनका बनाने वाला भी है। मैंगने से ऊंट तो समझ में आ गया और आसमान और जमीन से उसका बनाने वाला समझ में नहीं आया। मैंने कहा इस बनाने वाले को हम अल्लाह कहते हैं और बगैर देखे उसको मानते हैं, लेकिन निशानी से मानते हैं। वमिन आयातिही खल्कु समावाति वल अर्द वख्तिलाफु अलसिनतिकुम व अलवानिकुम इन्न फी ज़ालिका लआयातिल लिल आलमीन। अल्लाह ताला की निशानियों में से जमीन और आसमान है। मिन आयाति खल्क समावात वलन, अल्लाह ताला की निशानियों में से जमीन और आसमान है, बगैर किसी खंबे के पिलर के बना हुआ है, हजारों सालों के गुजरने के बावजूद उसमें कोई दराड़ नहीं, कोई फटन नहीं पड़ी, और हजारों सालों से जमीन अपने निजाम पर कायम है। और अल्लाह की निशानियों में से तुम्हारे लहजे, तुम्हारी आवाजों का अलग अलग होना, तुम्हारी सूरतों का अलग अलग होना, ये निशानी है अल्लाह की। और अल्लाह की सिफत खल्क को देखिए, अल्लाह की एक सिफत है ना, सिफत खल्क, उस सिफत से सारी दुनिया बनी है। खल्क को देखिए, जितने इंसान अल्लाह ने बनाए इतनी आवाजें और सूरतें अल्लाह ने बनाए, जितने इंसान बनाए हर इंसान की आवाज अलग अलग है और हर इंसान की सूरत अलग अलग है। देखने में तो सब एक जैसा दिखता है लेकिन नहीं, तो अल्लाह के पास आवाजें, जितने इंसान है इतनी आवाजें, इतनी सूरतें अल्लाह ने बनाई है। क्या अल्लाह की कुदरत है, ऐसा नहीं है कि आदम अलैहिस्सलाम के जमाने में जो चेहरे थे आज वही मॉडल आने लगे, नहीं, अल्लाह ताला हर एक को अलग मॉडल में बेचता है। दुनिया वाले तो पुराने जमाने की जो गाड़ियों का मॉडल था वो अब नए तरीके से ला रहे हैं कि भाई तो पुराना मॉडल है, अल्लाह ताला हर एक को नया नई आवाज देते हैं। अल्लाह के खजाने के अंदर सूरतें और आवाजें बेहिसाब है, चेहरे और आवाजें। आदम अलैहिस्सलाम के जमाने से लेकर आज तक जितने इंसान अल्लाह ने बनाए, आदम अलैहिस्सलाम से लेकर आज तक जितने इंसान अल्लाह ने बनाए और आइंदा जितने बनाएंगे उतनी आवाजें बनाएंगे, हालांकि हर एक को वही दो आंखें, वही दो कान, وہی ایک ناک وغیرہ، یعنی فرق نہیں ہے کہ ایک باپ کے 10 بیٹے کہ کسی کو پہچاننے کے لیے 3 آنکھیں دے دی اور 5 کسی کو 5 کان دے دیے، ایسا نہیں ہے کہ چلو پہچان میں آ جاوے، خدا نے سب کو برابر دیا۔ صورت آپ دیکھیں کہ لاکھوں کی تعداد میں ہر آدمی کی صورت بدلی ہوئی ہے، تو اللہ کے خزانے میں ہر ایک چیز بے حساب ہے۔ اللہ کے خزانے میں ہر ایک چیز بے حساب ہے۔ دنیا چھوٹا برتن ہے، دنیا چھوٹا برتن ہے، یہاں اللہ تعالیٰ تھوڑا تھوڑا ڈالتے ہیں۔ بھائی جتنا برتن ہوگا آخر اتنا ہی ڈالا جائے گا، یہ چھوٹا برتن ہے اور آخرت بڑا برتن ہے۔ ارے بڑا برتن سمجھے نا سفریا، تو آخرت بڑا برتن ہے، وہاں پر اللہ تعالیٰ زیادہ ڈالیں گے۔ جیسے تربوز کا ایک بیج لے لو، دیکھو قدرت سوچ، اسی پر بات چل، اس لیے بتا رہا ہوں کہ وہ بات تو ختم ہوگی جو دہریہ کے ساتھ ہوئی تھی، اس کو تو سمجھا دیا۔ وہ کہہ رہا ہے کروڑا انسان پاگل ہے جو اللہ کو بغیر دیکھے مانتے ہیں، اور اس کو بتا دیا تو پاگل ہے، تو ہر ایک تو خود ہی مانتا ہے سب چیزوں کو بغیر دیکھے ہوئے۔ تو اب دیکھو اللہ تعالیٰ، دنیا چھوٹا برتن ہے، اس میں اللہ تھوڑا تھوڑا ڈالتے ہیں، آخرت بڑا برتن ہے، وہاں اللہ زیادہ ڈالیں گے۔ جیسے تربوز کا تربوز یعنی واٹر میلن کا ایک بیج لے لو، اس کے اندر کوئی کہے کہ کروڑوں تربوز ہے، کیونکہ جتنے بیج ہے تو یہ بات بھی اس نے پوری نہیں کہی، کروڑوں تربوز ہے تو اس نے وہ بات پوری نہیں کہی۔ اگر کوئی کہے کہ ایک بیج میں بے حساب تربوز ہے تو یہ بات اس نے پوری کی۔ ارے ایک واٹر میلن میں کہے کہ کروڑوں تربوز ہے تو بات اس کی صحیح، لیکن بات پوری نہیں ہوئی۔ لیکن اگر کوئی کہے کہ ایک ہی بیج کے اندر، اس کے اندر ہزاروں بیج ہیں، ایک بیج کے اندر ہزاروں تربوز ہے تو یہ بات اس نے پوری کی، بے حساب تربوز ہے تو یہ بات اس نے پوری کی۔ اس لیے کہ ایک بیج کو لے کر آپ نے زمین میں ڈالا، اس کو پانی دیا، اس کی بیل نکلی، 4 مہینے کے اندر اندر ایسے 10 تربوز تیار ہو گئے۔ اب 10 تربوز جو تیار ہوئے تو پھر ہر تربوز کے اندر 20 بیج، اور ہر بیج کے اندر 10 تربوز، لیکن اللہ پاک نے ایسا انتظام کیا کہ سارے تربوز ایک ساتھ تیار نہیں ہوتے دنیا میں، ورنہ اللہ پاک تو اس پر قدرت رکھتے ہیں کہ یہ دھیمے دھیمے جو دے رہے ہیں نا، کہ سارے ایک دم دے دے تو اس زمین و آسمان کا جو سارا خلا ہے نا وہ تربوز سے بھرا ہوا ہو۔ اگر ایک ساتھ سب دے دے تو پورا بھر جائے گا تربوز سے، نہیں وہ ڈالتے ہیں دیتے ہیں، جتنی ضرورت ہے اتنا اللہ تعالیٰ دیتے جاتے ہیں۔ تو فرمایا تربوز ہوں گے، ان میں سے ہر ایک میں پھر 20 بیج اور 10 تربوز ہوں گے۔ اگر کوئی کہے کہ ایک بیج میں بے حساب تربوز ہے تو اللہ تعالیٰ نے ایک ایک ذرے میں کائنات بھر رکھی ہے، لیکن اللہ جل شانہ اس دنیا میں دھیمے دھیمے ہر چیز کو چلاتے ہیں۔ یہ عالم خلق ہے جہاں پر ہر چیز تدریجن یعنی آہستہ آہستہ وجود میں آتی ہے، ایک دم سے ساری زمینیں درختوں سے نہیں بھر جاتی جی، تو ساری چیزیں دھیمے دھیمے ہر چیز کو چلا، ایک دم سے نہیں چلاتے۔ اب دیکھیں تربوز جو نکلا اس کے اندر کالا لال گودا کھایا انسان نے، اس کا گودا کھایا انسان نے، اس کے اوپر کا موٹا چھلکا کھایا بھینس نے، دیکھو اس کے اندر کا جو ہے نا لال لال اس کو کھایا انسان نے، اب جو اس کا اوپر کا موٹا جو چھلکا بچا اس کو کھایا کس نے؟ بھینس نے، اور اس کے اندر کے دانے کھائے مرغی نے۔ مرغی نے جو دانے کھائے تو اس کے اندر بنا انڈا، اور بھینس نے جو چھلکا کھایا تو اس کے اندر بنا دودھ۔ اب اس انسان نے اس گودے کو کھا گیا تو انڈے کو الگ، اس گودے کو الگ کھایا، پھر انڈے کو الگ کھایا اور دودھ کو الگ پیا، یہ سب چیز اللہ تعالیٰ نے انسان کی تربیت کے لیے بنائی ہے۔ الحمدللہ رب العالمین، پالنے والے صرف اللہ ہے. کیسا سمجھا؟ دیکھا، ایک تربوز میں تین چیزیں ہوئی، اس کا گودا انسان نے کھایا، اس کا چھلکا بھینس نے کھایا، اور اس کے بیج مرغی نے کھایا. تو انسان گودا تو کھا گیا، پھر مرغی میں وہ انڈا بنا، وہ انڈا بھی انسان کھایا، اور وہ جو بھینس نے کھایا تھا اس کا دودھ بنا، وہ دودھ بھی انسان کھا گیا. اب اس انسان نے اس گودے کو، یہ سب چیزیں اللہ تعالی نے انسان کی تربیت کے لیے بنائی ہیں. میرے محترم دوستو، یہ ساری باتیں ہیں، اس لیے کر رہا ہوں کہ آپ حضرات کو پورے عالم میں جا کر دعوت دینی ہے. یاد رکھو، آپ حضرات کو پورے عالم میں جا کر دعوت دینی ہے، اور پورے عالم میں دعوت کی فضا بنانی ہے، کیونکہ کوئی نبی آنے والا نہیں ہے، کوئی نبی آنے والا نہیں ہے. اور دنیا کے اندر اللہ پاک نے جو ہمیں بھیجا ہے وہ اسی کام کے لیے بھیجا ہے، اسی کام کے لیے بھیجا ہے. ہمیں کھانے اور کمانے کے لیے نہیں بھیجا. کھانا کمانا تو ہماری ایک ضرورت کی چیز ہے، تو اس کے اندر ہمیں بقدر ضرورت لگنا ہے. ہماری دو حیثیتیں ہیں، ایک حیثیت ہماری، دو سائٹ ہے، ایک سائٹ سے تو اللہ کے بندے ہونے کی، اور دوسری سائٹ سے نبی علیہ السلام کے امتی ہونے کی. ہماری دو حیثیتیں ہیں، ایک طرف تو ہم اللہ کے بندے ہیں، تو دوسری طرف نبی علیہ السلام کے امتی ہے. اللہ کا بندہ ہونے کی حیثیت سے ہمارا مقصد زندگی بندگی ہے. اللہ کے بندہ ہونے کی حیثیت سے ہمارا مقصد زندگی بندگی ہے، اور حضور صلی اللہ علیہ وسلم کا امتی ہونے کے اعتبار سے ہمارا مقصد زندگی دعوت ہے. صلی اللہ علیہ وسلم، جی، ہمارا مقصد زندگی دوسری طرف دعوت بھی ہے، تو بندگی بھی ہے، دعوت بھی ہے. عبادت کا معنی اللہ کی بات کو ماننا. یاد رکھو، عبادت کا معنی اللہ کی بات کو ماننا، اور دعوت کا معنی اللہ کی بات کے منوانے کی کوشش کرنا. اللہ اکبر. یاد رکھو، عبادت کا معنی، کیونکہ مقصد زندگی بندگی، بندگی یعنی عبادت، تو اس کا معنی اللہ کی بات کو ماننا، یہ عبادت ہے، اور اللہ کی بات کو منوانا یہ دعوت ہے. اب منوانے کا انداز پھر مختلف، پوری سیرت ہے. جی، منوانا تو کسی کے بس میں نہیں ہے. ہم اپنی بیوی اور اپنی اولاد کا دل بھی نہیں پلٹ سکتے. کیا کیا بتانا، دیکھو، اللہ کا بندہ ہونے کی حیثیت سے ہمارا مقصد زندگی بندگی ہے، اور حضور صلی اللہ علیہ وسلم کا امتی ہونے کے اعتبار سے ہمارا مقصد زندگی دعوت ہے. عبادت کا معنی اللہ کی بات کو ماننا، اور دعوت کا معنی اللہ کی بات کو منوانے کی کوشش کرنا، منوانے کی کوشش کرنا. منوانا تو کسی کے بس میں نہیں ہے. ہم اپنی بیوی اور اپنی اولاد کا دل بھی نہیں پلٹ سکتے، بلکہ خود اپنا دل بھی نہیں پلٹ سکتے. ارے، اتنے بڑے مجمع کا دل پلٹنا مقرر کے ہاتھ میں نہیں ہے، بلکہ دلوں کو پلٹنا خود اللہ کے ہاتھ میں ہے. ہمارے ذمے اللہ جل جلالہ وعم نوالہ نے کوشش رکھی ہے. ہمارے ذمے کیا ہے؟ کوشش کر رکھنی ہے. اور دیکھو، ایک بات میں بتاؤں، رکاوٹ کیا چیز بنتی ہے؟ رکاوٹ کیا چیز بنتی ہے؟ دین کا کام کرنے میں رکاوٹ کاروبار اور کھیتی بنتی ہے، مال بنتا ہے. اس میں ایک بات اچھی طرح سمجھ لو اور ذہن میں بٹھا لو کہ دنیا روزی اور مال اللہ ہر آدمی کو اتنی دے گا. دنیا روزی اور مال اللہ ہر آدمی کو اتنی دے گا جتنی اس کے لیے لکھ رکھی ہے, اس سے کم اور زیادہ نہیں دے گا. روزی کا معاملہ عقل اور محنت پر نہیں, یاد رکھو, روزی کا معاملہ عقل اور محنت پر نہیں. روزی پر محنت کرنی تو پڑے گی, آدمی محنت کرے, لیکن ایک بات ذہن میں بٹھا لو کہ روزی محنت زیادہ کرنے پر زیادہ اور کم کرنے پر کم ملے گی, یہ یا عقل زیادہ ہوگی تو زیادہ ملے گی اور عقل اگر کم ہوگی تو کم ملے گی, یہ بات بالکل غلط ہے. یہ بات بالکل غلط ہے. زمین و آسمان کے بننے سے 50,000 سال پہلے, زمین اور آسمان کے بننے سے 50,000 سال پہلے اللہ نے ایک مخلوق بنائی جس کا نام قلم ہے, جس کا نام قلم ہے. اس کے اوپر علم کا فیضان کیا, تجلی, تو جو کچھ ہونے والا تھا اور جس کو جو ملنے والا تھا وہ سب کچھ اس قلم نے لکھ دیا. اس قلم نے لکھ دیا کتنا, کب؟ ارے زمین و آسمان کے بھی بننے سے 50,000 سال پہلے, ہمارے بننے سے نہیں. اور جو کچھ تھا, حکم ہوا, سب لکھ دیا. اب جتنا ہمارے تمہارے لیے اللہ تعالی نے لکھ دیا وہ تو اتنا ہی ملے گا. ہم دنیا میں تجربہ کر کے دیکھ لے, قرآن کی آیت بتا رہی ہے اور عام تجربہ بھی یہ ہے. اللہ تعالیٰ فرماتے ہیں ان اللہ یبسط الرزق لمن یشاء ویقدر, اللہ تعالیٰ اپنے بندوں میں جسے چاہتے ہیں روزی زیادہ دیتا ہے اور جسے چاہتے ہیں روزی کم دیتا ہے. کہیں آپ یہ نہیں بتا سکوں گے کہ زیادہ محنت کرنے پر روزی زیادہ اور کم محنت پر روزی کم ملے, زیادہ عقل والے کو زیادہ اور کم عقل والے کو کم ملے. اور تجربہ بھی یہی بتاتا ہے, پریکٹس بھی یہی بتا رہی ہے کہ زیادہ محنت پر اگر روزی زیادہ ملتی تو یہ محنت اور مزدوری کرنے والے زیادہ کماتے. اگر زیادہ محنت پر روزی زیادہ ملتی تو محنت اور مزدوری کرنے والے بتاؤ وہ زیادہ محنت کر رہے ہیں یا آفس میں بیٹھنے والا محنت زیادہ کر رہا ہے, بتاؤ ذرا. پسینہ تو اس کا بہتا ہے, وہ تو آفس میں بیٹھا ہے پنکھے کے نیچے اے سی کے اندر اور وہ گرمی کے اندر محنت کر رہا ہے. اگر محنت کرنے, زیادہ محنت کرنے پر روزی زیادہ ملتی تو فرمایا وہ آدمی جو محنت مزدوری کرنے والا ہے زیادہ کماتے. اور ہم دیکھتے ہیں کہ یہ محنت اور مزدوریاں کرمانے والے بمشکل 30 روپیے, بمشکل 500 روپیے, جیسے آج کے زمانے میں روپے لیتے ہیں, جبکہ 8 گھنٹے مزدوری کرے. لیکن ایک تاجر بعض مرتبہ سودا کرتا ہے, بزنس کرتا ہے, ایک مال کا 15 منٹ میں اور دوسرا 15 منٹ میں اسے بیچ دیتا ہے اور اسے 50,000 کا فائدہ ہو جاتا. ایک آدمی 8 گھنٹہ محنت کرتا ہے 500 شلنگ ملتا ہے, اور ایک آدمی 15 منٹ محنت کرتا ہے اور 50,000 کما لیتا ہے. اب بتاؤ, محنت تو اس نے کم کی, پیسہ زیادہ ملا. اس نے محنت زیادہ کی, پیسہ کم ملا. تو دیکھو, تو اسے پتا چلا کہ مزدوری محنت زیادہ کرنے سے زیادہ پیسہ ملتا, ایسا نہیں. اللہ تعالیٰ جس کو چاہتے ہیں زیادہ دیتے ہیں, جس کو چاہتے ہیں کم دیتے ہیں. تو فرمایا تو زیادہ محنت کرنے والے کو 30 روپے ملے اور اس کو تھوڑی پر محنت پر 50,000 مل گئے. اگر معاملہ محنت پر ہوتا تو مزدور کو زیادہ ملتا, تاجر کو کم ملتا. لیکن ہم اس کا الٹ دیکھتے. بعض دفعہ ایک بات ذہن میں آتی ہے, کہ مزدور کم عقل والا ہے, اور تاجر زیادہ عقل والا ہے. تو روزی کا معاملہ عقل پر بھی نہیں ہے, کیونکہ بہت سے آدمی دنیا میں دیکھے گئے جنہیں لکھنا پڑھنا بھی نہیں آتا और खुद अपना नाम भी नहीं लिख सकते और वो अंगूठा करते हैं, अंगूठा सिग्नेचर भी नहीं कर सकते बल्कि क्या करते हैं, अंगूठा, अंगूठा समझो भाई करते हैं। लेकिन कारोबार में देखे गए हैं जिन्हें लिखना पढ़ना भी नहीं आता और खुद अपना नाम भी नहीं लिख सकते, अंगूठा करते हैं, लेकिन कारोबार में उनका लाखों का चलता है और उस कारोबार को कंट्रोल करने के लिए, उसका हिसाब किताब रखने के लिए जो मुंशी और जो अकाउंटर रखे जाते हैं बीकॉम और एकॉम, उनमें से हरेक अकाउंटर की तनख्वाह 10,000-20,000 महाना होती है। अब जो लोग बीकॉम और एकॉम हैं, उनकी सैलरी तो 15,000-20,000 है और जो नाम लिखना नहीं जानता उसको रोजाना के लाखों की उलट पलट होती है। अब उसको अब बताओ, तो उनकी अक्ल ज्यादा है, वो पढ़े लिखे ज्यादा, ये जाहिल है और ये कमा रहा है लाखों और ये उनके यहां काम करते हैं। अब देखो उसमें कोई अकल भी ज्यादा नहीं, कुछ मेहनत भी ज्यादा नहीं, लेकिन इन्नल्लाह यबसुतु रिस्क वाली बात है कि अल्लाह ताला जिसको चाहता है ज्यादा देता है, जिसको चाहता है कम देता है। उसको थोड़े वक्त में ज्यादा देना तय कर दिया था, ज्यादा दे दिया, मेहनत भी ज्यादा नहीं, अकल भी ज्यादा नहीं, तदबीर भी ज्यादा नहीं, लेकिन लोहे महफूज में लिखा हुआ था मिल गया जी, ये कलम ने लिख दिया था। एक बात अगली भी सुनो, एक बात और भी सुन लो कि दीन और ईमान ये अल्लाह ताला आदमी को उतना देंगे जितना ये आदमी मेहनत करेगा। याद रखो, रोजी के अंदर ऐसा नहीं है, रोजी के अंदर ऐसा नहीं है जो ज्यादा मेहनत करेगा ज्यादा मिलेगी, कम मेहनत वाले कम, ज्यादा अकल वाले को ज्यादा, कम अकल वाले को, ऐसा नहीं है। वो तो अल्लाह ताला जिसको जितना चाहता है देता है, मुकद्दर है। लेकिन दीन और ईमान ये अल्लाह ताला आदमी को इतना देंगे जितना ये आदमी मेहनत करेगा, जितना मुराकबा करेंगे इतना ईमान बनेगा, जितनी मेहनत करेंगे इतना ईमान बनेगा, मेहनत नहीं करेंगे तो नहीं बनेगा। पूरा कुरान उसी से भरा हुआ है, लहा मा कसबत व अलैहा मक्तसबत, और दूसरी जगह है वल्लदीन जाहदु फीना लनहदियन्नहुम सुबुलना, और इसी तरह वसअलहा सअयहा, हर जगह कोशिश का कि जितनी कोशिश करोगे उतना मिलेगा, लेकिन मालो दौलत जितना अल्लाह ने लिख दिया है उतना मिलेगा, मालो दौलत जितना लिख दिया है उतना मिलेगा, और दीन और ईमान जितनी मेहनत और कोशिश करोगे उतना मिलेगा। बाज दफा आदमी के पास मालो दौलत तो बहुत होता है, लेकिन डॉक्टर ने उसको कह दिया कि तू गोश्त नहीं खा सकता, इसलिए कि तुझे ऐसी बीमारी है कि गोश्त तुझे नुकसान देगा, तो बावर्ची से कह दिया कि मेरे दस्तरखान पर मेरे लिए दाल रखे, तो देखिए करोड़पति है, माल इतना ज्यादा है कि सामने तो पड़ी है दाल, पैसा तो इतना है लेकिन सामने क्या पड़ी है, दाल है, और उसका बावर्ची गरीब आदमी है और उसके सामने रखा है मुर्गा, हलाल का मुर्गा रखा हुआ है। क्यों? कि उसने क्या रखा है कि जो तू पकाए उसमें तुझे जो कुछ खाना हो खा ले, मेरे लिए तो सिर्फ इतना ही देना। इसलिए मेरे मोहतरम दोस्तों, सहाबे किराम रिजवानुल्लाह ताला अलैहिम अजमाइन के दिल में बात बैठ चुकी थी, इसलिए उन्होंने दीन के फैलाने पर बेहद मेहनत कर डाली और पूरे आलम के अंदर फिजा बना डाली, इसलिए कि उनके दिलों में ईमान की कीमत बैठी हुई थी, इनके दिलों में ईमान की कीमत बैठी हुई थी। ये 3 रकात मगरिब की नमाज उसका बदला जितना है अल्लाह ताला अगर दे डाले, 3 रकात मगरिब की नमाज का बदला अगर जितना है इतना अगर अल्लाह दे डाले तो पूरी जमीन और आसमान के अंदर में समा नहीं सकते, इतना है उसका बदला कि जमीन और आसमान में इस छोटे से बर्तन में आ ही नहीं सकता, इतना उसका बदला है। इसलिए आमाल का बदला देने की जगह अल्लाह ताला ने आखिरत रखी है, बड़ा बर्तन रखा है, कि तुम्हारे पास बर्तन ही छोटा सा है, मैं तुमको क्या दूं, सब गिर जाएगा, क्योंकि बर्तन छोटा है, अब इसके अंदर छोटा बर्तन क्या करूंगे। इसलिए वो आखिरत में बर्तन भी बढ़ा दूंगा, फिर मैं इनाम भी बढ़ा दूंगा जिसमें रह सकेगा। ये तो इतना है कि मगरिब की 3 रकात का बदला दूं तो इस बर्तन में ना आवे। अल्लाह अकबर, अल्लाह अकबर कबीरा, अल्लाह। और आज हम क्या करते हैं, ये अल्लाह हमें यहां दे दे, अरे यहां क्या दू, अल्लाह ताला खुद फरमाते क्या दू, छोटा सा बर्तन है, उतना तो दे रहा हूं, उतना तो दे रहा हूं ना, तुम मांग रहे हो ज्यादा और वो आ ही नहीं सकता। अब हमारे पास, हम किसी के पास गए एक गिलास लेकर, एक सुफेरा लेकर, उसने भरकर पुलाव डाल दिया, कहा और डालो ये तो थोड़ा सा है, तो वो क्या कहेगा, अरे पागल है तू, इसको भर तो दिया, अब इसके ऊपर डालूंगा तो गिर जाएगा, तू बड़ा लाता तो बड़ा बर्तन भर देता था, तू लाया ही छोटा है। तो ऐसे ही अल्लाह ताला हमें देते हैं दुनिया में, लेकिन हम चाहते हैं कि ज्यादा दे, तो अल्लाह ताला तो जानते हैं ना कि भाई इसको भी ज्यादा कैसे दू, बर्तन ही छोटा है। ये बंदा के तो बस चले तो क्या कहता है कि अल्लाह तू मुझे जरा नजर तो आ जा, मैं तुझे देख लू। तो अब छोटा बर्तन है, यहां पर अल्लाह ताला नजर नहीं आ सकते। मूसा अलैहिस्सलाम ने फरमाया था तो क्या हुआ, तजल्ली खाली डाली थी, डायरेक्ट नहीं दे सके, एक तजल्ली भी बर्दाश्त नहीं कर सकी चीज जी। इसलिए अल्लाह ताला ने जो आमाल का, जो बदले का वादा किया है वो आखिरत में किया है, और दुनिया में क्या है कि दुनिया में जब तुम मेरे हुक्मों पर चलोगे तो नकद जो इनाम मिलता है वो चैन और सुकून का है, और जो दुनिया में अल्लाह के हुक्मों को तोड़ता है उसको नकद जो सजा मिलती है वो बेचैनी की, परेशानी की सजा मिलती है जी। बस ये देख लो, दुनिया में कोई सुकून वाला होगा, कोई परेशान होगा, तो ये है, ये एक को इनाम मिला है बस, उसको इस सुकून पर अल्लाह चलाते रहते हैं फिर, और यहां तक कि वो अपनी मौत मर के आखिरत में अल्लाह ताला से मिल ले जाता है, वो इस सुकून से चलता है। और वो आदमी जिसने अल्लाह के हुक्म को तोड़ा है, अल्लाह उसको दुनिया में ही उसको सजा देते हैं, बेचैनी और परेशान है, और इसी परेशानी की जिंदगी गुजार कर चला जाता है। अल्लाह हम सबकी हिफाजत फरमाए। इसलिए याद रखो, ये बेचैनी और परेशानी ऐसे नहीं आई है, ये ऊपर से आती है, इसलिए इस अल्लाह से ताल्लुक जोड़ दे। अल्लाह, इसलिए आमाल का बदला देने की जगह अल्लाह ताला ने आखिरत रखी है, दुनिया काम करने की जगह है, और कब्र आराम करने की जगह है, और जन्नत ऐश करने की जगह है, और आखिरत बदला लेने की जगह है। अल्लाह, और हम दुनिया ही में चाहे ऐश कर ले तो बोलेंगे, बोले नहीं हो सकता, हर इंसान की एक सत्ता है, एक स्टैंडर्ड है, अगर वो अपने ऊपर वाले की सतह को मांगे, मसलन एक बच्चे की सतह, एक बच्चे का स्टैंडर्ड है वो है 6 साल का, एक है उसके बाप की सतह, एक है 6 साल का बच्चा और एक है उसका बाप, तो बाप का स्टैंडर्ड अलग है, बच्चे का स्टैंडर्ड अलग है। अब वो है, बाप है 36 साल का, नाना ने बच्चे से कहा, नाना ने बच्चे से कहा या तू जलेबी ले ले या अंगूठी, समझे, दो चीजें पेश की, या तू जलेबी ले ले या अंगूठी, और वो अंगूठी मसलन 50,000 की है, क्योंकि वो गोल्ड की, 50,000 की है, डायमंड लगा हुआ है उसके अंदर, सच्चा मोती जुड़ा हुआ है, डायमंड लगा हुआ सच्चा मोती। ये बच्चा अगर अपनी सतह से काम करेगा, उसका जो अपना एक स्टैंडर्ड है दिमाग का, वो अगर अपनी सतह से काम करेगा तो क्या करेगा, जलेबी ले लेगा और अंगूठी 50,000 की छोड़ देगा। अरे सही है कि नहीं, ये बोलो, क्योंकि उसका अपना स्टैंडर्ड है और वो तो खुश होगा उस पर, और उसको छोड़कर उसको कोई अफसोस भी नहीं होगा, अरे बोले यार कुछ तो खाने को मिला, और इसको तो मुंह में डालेगा तो फीका फीका नजर आएगा, बोले तो कुछ भी नहीं है। तो फरमाया तो जलेबी लेगा, लेकिन बाप उसे समझाता है, बाप उसे समझाता है कि जलेबी न ले। बच्चा कहता है जलेबी बड़ी है, अंगूठी छोटी है। क्या कहता है बच्चा? जलेबी बड़ी है, अंगूठी छोटी है। वो कहता है देखो। हाँ, फिर कहता है जलेबी मीठी है, अंगूठी फीकी है। अब देखो बच्चा क्या कह रहा है। ये बातें उसने अपने सत्ता से कही, अपने स्टैंडर्ड से कही, लेकिन बाप की सत्ता बेटे की सत्ता से ऊंची है। वो कहता है कि देखो इस अंगूठी के अंदर। अब वो क्या कहता है? वो कहता है देखो इस अंगूठी के अंदर जलेबी भी है, बर्फी भी है, उसके अंदर पंखे भी है, इसमें कार और बंगला भी है। हाँ? तो अंगूठी के अंदर सब कुछ है, इसलिए बाप क्या कहेगा? अब कोई उसको कहेगा भाई तुम ये अंगूठी के, बोले इसके अंदर सब कुछ है, जलेबी छोड़ देगा तो उसके अंदर सब कुछ है। 6 साल का बच्चा उसे बिल्कुल नहीं समझता। वो उसे देखकर कहता है कि इतनी छोटी सी अंगूठी में इतनी बड़ी बड़ी चीजें कैसे आ जाएंगी। अब वो बच्चा क्या कहता है? अरे इतनी छोटी सी अंगूठी और उसमें इतनी सारी चीजें कैसे आ जाएगी? क्योंकि उसको दिखाई नहीं देता, बाप को दिखाई देता है अंगूठी ये बड़ी कैसे आ जाएंगे। ये इसका बाप समझता है कि इस अंगूठी को जाकर बाजार में बेचा जाए, 50,000 रुपया कैश हाथ में लिया जाए, तो फिर जो चाहे चाहो खरीदो। मेरे मोहतरम दोस्तों, 30 साल का फर्क है। इस 30 साल के फर्क में एक बेटे ने बाप की बात मानी, एक बेटे ने बाप की बात मानी जबकि दूसरे ने नहीं मानी। तो एक ने जलेबी ले ली और कहा कि मुंह मीठा कर लिया, और दूसरे ने अंगूठी ले ली। तो वो वक्त मौजूदा में वो जलेबी वाला बेटा उसे कोस रहा है और उसे बर्दाश्त कर रहा है। यानी जिसने जलेबी ली और जिसने अंगूठी ली, तो जलेबी वाला अंगूठी वालों को कोस रहा है कि तूने कितनी बड़ी गलती की। वो उसे बर्दाश्त कर रहा है, लेकिन जब ऊपर की सत्ता पर ये दोनों पहुंचे, जब बड़े हुए, और तो जिसने अंगूठी ली थी वो तो बड़े ऐश आराम में है, और जिसने जलेबी ली थी वो कंगाल है और भीख मांग रहा है, और सर पर हाथ रख कर यू कहता है ये काश मैं उस वक्त अपने बाप की बात मान लेता और इतना परेशान न होता। जी तो मेरे मोहतरम दोस्तों, अब उससे आगे चलो। एक तो हम यहां बैठे हैं, एक हम यहां बैठे हैं, हमारी औलाद है, एक तो हमारी शान है और एक अल्लाह रब्बुल इज्जत की शान है। एक हमारी शान है और एक अल्लाह रब्बुल इज्जत की शान है। हम इतने छोटे इतने छोटे इतने छोटे होने की कोई हद नहीं, इतने छोटे। और अल्लाह ताला इतने बड़े इतने बड़े इतने बड़े कि उनके बड़े होने की कोई हद नहीं। अब इतना बड़ा अल्लाह ताला हमें नबियों के जरिए हमारे आमाल की कीमत बतला रहा है और चीजों का बेकीमत होना बतला रहा है। आमाल की कीमत होना बतला रहा है और चीजों का बेकीमत होना बतला रहा है। अगर अल्लाह ताला की इस बात को जो नबियों के जरिए हम तक पहुंची मान ले तो बेड़ा पार है, और जिसने नहीं मानी उसका बेड़ा गर्क है, डूब जाए। तो नबी कौन है? नबी हमारे बाप की तरह है कि नहीं? और हम सब कौन है? हम उस बेटे की तरह है, उसके बच्चे की तरह। तो बच्चे की अकल जलेबी लेने की थी और बाप कह रहा अंगूठे ले ले, तो क्या नहीं इसमें कुछ नहीं। नबी कह रहा है आमाल ले ले, और ये उम्मत ये कह रहा है नहीं मैं तो ये लूंगा, इसमें मजा है, इसमें इज्जत है, उसमें मालदारी है, इसमें फायदे है, और इसमें सब कुछ है, और उसमें आमाल में कुछ नहीं है। और नबी कह रहा है कि इस आमाल में सब कुछ है, इस आमाल को तू लेगा तो ये जितनी दुनिया जितना माल जितनी इज्जत तू जो ढूंढ रहा है वो सब इसमें है और उससे ज्यादा भी इसमें है। वो कैसे? वो जन्नत में। अरे आमाल करोगे तो जन्नत में मिलेगा कि नहीं मिलेगा? अरे इससे बड़े बड़े बंगले मिलेंगे, इससे बड़ी बड़ी कारें मिलेगी, इससे बड़ी इज्जत मिलेगी और इससे ज्यादा माल मिलेगा। लेकिन वो कहता है तो नजर तो आता नहीं है, आमाल में सब कुछ है और चीजों में जिससे हम लिए हैं और आमाल तोड़ छोड़ रहे हैं, तो ये तो आज लिया और आज मजा किया, खत्म हो गया। اب سمجھے اس کو، مثال کو ذرا سمجھایا تھا وہ. تو اس لیے اللہ تعالیٰ، اب اتنا بڑا اللہ تعالیٰ ہمیں نبیوں کے ذریعے ہمارے اعمال کی قیمت بتلا رہا ہے اور چیزوں کا بے قیمت ہونا بتلا رہا ہے. چیزیں جو ہے وہ جلیبی کی طرح ہے، اعمال جو ہے وہ انگوٹھی کی طرح ہے. اگر اللہ تعالیٰ کی اس بات کو جو نبیوں کے ذریعے ہم تک پہنچی مان لے تو بیڑا پار ہے، اور جس نے نہیں مانی اس کا بیڑا غرق ہے. ایک طرف 1,00,000 روپے کا گاہک آ گیا، ہے کہ نہیں، 1,00,000 روپے کا ایک طرف گاہک آ گیا دکان پر، اور دوسری طرف عصر کی نماز کا وقت ہو گیا، کسٹمر آ گیا دکان پر، کتنا وہ بھی چھوٹا موٹا نے، 1,00,000 روپے، اور دوسری طرف عصر کی نماز کا وقت ہو گیا. اب جو آدمی اپنی سطح سے چلے گا تو وہ یہ سوچے گا کہ یہ کسٹمر میں لگوں گا تو 1,00,000 ملے گا، اور نماز میں لگوں گا تو 5 بھی نہیں ملیں گے. لیکن اللہ تعالیٰ کے بھیجے ہوئے نبی کیا بتا رہے ہیں؟ اللہ کے نبی رسول اللہ صلی اللہ علیہ وسلم فرماتے ہیں، پوری دنیا کی قیمت اللہ کے نزدیک اگر مچھر کے پر کے برابر بھی ہوتی تو کافر کو ایک گھونٹ پانی کا نہ دیتے. 1,00,000 کی کیا حیثیت ہے؟ عصر کی نماز کے بارے میں ارشاد فرماتے ہیں کہ جس آدمی کی عصر کی نماز چھوٹ گئی تو گویا اس کے گھر بار والے سارے کاروبار تباہ ہو گیا. کانما وہ تیرا اہلہ، یعنی یہ اونچی سمجھ کا دنیا دار آدمی، کم سمجھ انسان جلیبی والے بیٹے، کم سمجھ انسان جلیبی والے بیٹے جیسا انسان یوں سمجھتا ہے کہ ارے عصر کی نماز چھوڑ دی تو 1,00,000 روپیہ تو لے لیا، اب گھر آ کر دیکھتا ہے بیوی بھی زندہ ہے، بچے کو دیکھتا ہے تو وہ بھی زندہ ہے. حدیث میں بتایا تھا نا، سارا گھر بار لوٹ لیا، اتنا بڑا نقصان ہوتا ہے اگر عصر کی نماز چھوٹ گئی. تو وہ آدمی سوچتا ہے کہ چلو میں جا کے دیکھوں، 1,00,000 روپیہ تو مل گیا. اب وہ گھر پہ جا کے دیکھا تو بولے بیوی بھی زندہ ہے، کچھ لوٹا نہیں، اور گھر بھی سلامت ہے. گھر آ دیکھتا ہے تو سب کچھ صحیح ہے. اب اس نے حضور صلی اللہ علیہ وسلم کی بات کو احترامن تو مان لیا، کہ احترامن چونکہ اس کے دل میں ہے، لیکن اس کا دل اسے قبول نہیں کر رہا ہے. جہاں حکم آتا ہے اللہ کے حکموں اور چیزوں کا، وہاں چیزوں کو لے لیتا ہے. جہاں دو چیزیں ٹکراتی، ایک طرف اللہ کا حکم ہے اور ایک طرف چیزیں ہیں، تو ابھی آدمی کیا کرتا ہے؟ چیزوں کو لے لیتا، حکم کو توڑ دیتا ہے. مثال کے تو ایک طرف سچ آیا ایک طرف جھوٹ آیا، تو کیا کرے گا؟ وہ جھوٹ کو لے لے گا اور سچ کو چھوڑ دے گا، کیونکہ جھوٹ سے نفع نظر آ رہا ہے اور سچ میں نقصان نظر آ رہا ہے. تو یہ اس کو کہتے ہیں. تو ہر طرح اللہ کے حکم ٹکرا رہے ہیں. تو اللہ کے حکم اور چیزوں کا، وہاں چیزوں کو لے لیتا ہے اور حکموں کو چھوڑ دیتا ہے. اور جہاں پر احکامات اور حالات کا مقابلہ آ جائے، وہاں پر حالات سے متاثر ہو کر احکامات کو چھوڑ دیتا ہے. بات ختم ہو گئی. بات تو بہت باقی ہے لیکن وقت ختم ہو گیا. دیکھو یہ الگ انداز کی باتیں ہیں، یہ تو ان کی چند باتیں بتائی ہے. باتیں اگر پوری بات پڑی جائے تو اس کے لیے پھر دفتر ہے. تو یہ اس پوائنٹ سے متعلق بات تھی، اس لیے میں نے اس کو سمجھایا. اور بہت امید ہے کہ بہت اچھی طریقے سے ہم اللہ کی جو قدرت ہے اس کے بارے میں غور و فکر کرنا سیکھ لیں گے اور کرتے رہیں گے، اور ہمیشہ اللہ کے حکموں پر عمل کرے. اس کے اندر سب کچھ ہے، عزتیں بھی ہے، مال بھی ہے، بنگلے بھی ہے، کارے بھی ہے، بہارے بھی ہے، سب کچھ ہے، لیکن نظر نہیں آ رہا. وہ چیک کی طرح ہے کہ ایک چیک جو ہوتا ہے نا، اب اس کو کہو کہ بھائی اس کے اندر 1,00,000 روپیہ ہے، تو بولے کہاں ہے؟ کچھ بھی نہیں، ایک کاغذ ہے. کیا کہتا ہے؟ بولے ایک کاغذ ہے. لیکن اس کو اس کی صحیح جگہ پر لے جائے گا تو اس کو 1,00,000 روپیہ ملے گا. ایسے ہی یہ عمل، تو بولے عمل تو کیا، اس میں کچھ بھی تو نہیں ہے. ارے اس عمل کا صحیح جگہ جو ہے وہ آخرت ہے، وہاں اللہ تعالیٰ دیکھیں گے اور کہا کہ یہ سارے چیک تھے جو نمازوں کے ہیں اور سچ بولنے کے ہیں، محنت و مجاہدے کے ہیں، بولے جاؤ اس کے بدلے میں ان کو جنت دے دو، تو وہاں پر ملے گا اس کاؤنٹر پر. اور ہم دوسرے کاؤنٹر پر چلے جاتے ہیں تو وہاں پر اس کا کوئی احترام نہیں ہوتا. آج وہی چیک لے کر کسی جوتے والے کے پاس جاؤ، بولے تو نے جوتا سی لیا ہے؟ بولے ٹھیک ہے، کتنا روپیہ؟ तो बोले 10 शिलिंग, तो वो चेक देगा 1 लाख का, बोले ले ले, तो बोले क्या तेरा दिमाग खराब हो गया है क्या, क्या कहेगा, अरे तेरा दिमाग खराब हो गया, मुझे तो 10 10 शिलिंग दे, 10 रुपया दे दे और तेरा ये तेरे पास रख लाख, मैं इसको नहीं जानता। हालांकि वो 10 रुपया क्या हजारों लाखों इसमें है, लेकिन वो नहीं लेगा, वो उसको फाड़ देगा, उसकी कीमत, बोले मेरे तो 10 रुपये की कीमत। आज हमारा यही हाल है। अब 100, दूसरी मिसाल बता दो भाई, 100 डॉलर की नोट है, किसी को तो बोले ले 10 हजार है इसमें, तो कहेगा भाई ये तो 100 रुपया दिखता है, तुम 10 हजार बोलते, 1 हजार भी इसमें तो नहीं है। जिसने डॉलर न देखा हो उसको जाकर अगर कहो किसी देहाती में, बोले ले 10 हजार, तो बोला 10 हजार किधर है, बोले तेरे पास रख, तू मुझे तो पैसा 100 रुपया दे दे, दो 1 हजार खाली दे दे तो काफी हो जाएगा। तो यही हाल है, इसके अंदर सब कुछ है। ये मिसाल बता, देखो 100 डॉलर के अंदर 10 हजार मौजूद है, एक चेक के अंदर अंदर सब कुछ मौजूद है जितना लिखा। ऐसे ही आमाल में जो अल्लाह के वादे, सब कुछ है लेकिन दिखाई नहीं देता। इसलिए वादों पर यकीन करने का नाम ईमान है। ला इलाहा इल्लल्लाह, अल्लाह सल्लि अला सय्यिदना मुहम्मद व अला आलि सय्यिदना मुहम्मद व बारिक वसल्लम। रब्बना आतिना फिद दुनिया हसनतन व फिल आखिरति हसनतन व क़िना अज़ाबन्नार। रब्बना तक़ब्बल मिन्ना इन्नका अंतस समीउल अलीम व तुब अलैना इन्नका अंतत तव्वाबुर रहीम। وصلى الله تعالى على خير خلقه محمد وعلى آله وصحبه أجمعين برحمتك يا أرحم الراحمين.